الحمد لله الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم آج ہم سورہ البقرہ کی آیت 65 سے شروع کریں گے. میں نے آیت 62 کی تفسیر کرتے ہوئے یہ عرض کیا تھا کہ اس سے پہلے جتنے واقعات بیان ہوئے ہیں وہ طور پہ آنے سے پہلے پہلے, یعنی مصر سے آزادی سے لے کر کوہ طور کے پاس آنے سے پہلے پہلے اور شریعت ملنے سے پہلے کے تھے. اس میں بھی اللہ تعالیٰ نے یہ واضح کیا کہ تمہارا رویہ اچھا تھا تو میں نے تمہارے ساتھ اچھا کیا, تمہارا رویہ برا تھا تو میں نے برا کیا. ایسا نہیں ہے کہ حضرت یعقوب کی اولاد ہونے کی وجہ سے یا انبیاء کی اولاد ہونے کی وجہ سے میں نے تمہارے ساتھ کوئی نرم معاملہ کیا ہو, ایسا نہیں ہے. اب 62 نمبر آیت کے بعد, 62 ورس کے بعد, اب اللہ تعالیٰ یہ بتانا چاہ رہے ہیں کہ شریعت کی خلاف ورزی کرنے پر جو دل میں خرابی پیدا ہوتی ہے وہ خرابی پھر حقائق کو ماننے میں, ہدایت کو قبول کرنے میں رکاوٹ بنتی ہے. اب یہ واقعات اس کو بتانے کے لیے ہیں. تو دو واقعات اللہ تعالیٰ نے بیان کیے ہیں, پھر اس کا نتیجہ بیان کریں گے, اور نتیجہ بیان کرنے کے بعد پھر مسلمانوں سے کہیں گے کہ تم توقع رکھتے ہو کہ یہ ایمان لے آئیں گے. تو یہ اب واقعات جو اب آ رہے ہیں وہ اس وجہ سے آ رہے ہیں. اس سے ہمارے لیے سبق یہ ہے کہ شریعت کو کبھی بھی, اللہ کے احکام کو کبھی بھی اس طرح سے نہیں لینا چاہیے کہ ہم نے اس میں سے کوئی غلط مطلب نکالنے یا ہیلے کرنے ہیں یا اس میں سے اصل حکم کو فراموش کرنا ہے, کوئی راستے نکالنے کی کوشش کرنی ہے, کوئی انکار کرنے کی کوشش کرنی ہے. تو ٹال مٹول, کوئی ہیلے بہانے سے کوئی نئے راستے نکالنے کی کوشش, یہ اللہ تعالیٰ کو پسند نہیں ہے. اس کے نتیجے میں دل کے اندر سیاہی پیدا ہوتی ہے, دل سیاہ ہوتے ہیں اور آدمی ہدایت کے قبول کرنے سے محروم رہ سکتا ہے. تو ہدایت کے قبول کرنے کے لیے ضروری ہے کہ ہمارا دل کا شیشہ صاف ہو تاکہ ہمیں حق صاف نظر آ جائے. اگر دل کا شیشہ صاف نہیں ہے تو حق چھپا رہے گا اور ہم قبول کرنے سے گریزاں رہیں گے. تو پہلا جو بات سنائی وہ یہ کہ وَلَقَدْ عَلِمْتُمُ الَّذِينَ اعْتَدَوْا مِنْكُمْ فِي السَّبْتِ, تم یہ تو جانتے ہی ہو کہ ان لوگوں کو جو سبت کے معاملے میں حدود سے تجاوز کرتے رہیں. تو ہم نے تجاوز کی وجہ سے ان سے کہا کہ کونو قردتاً خاصین, بندر بن جاؤ, تو ظاہر ہے کہ وہ بندر بن گئے. تو ہم نے ان کا اس بندر بننے کے عمل کو نکالاً لما بین یدیہا وما خلفہ, دائیں بائیں رہنے والی قوموں کے لیے اور بعد کی قوموں کے لیے, ان کے لیے ہم نے عبرت کا نشان بنا دیا. وموعظۃً للمتقین, اور متقیوں کے لیے ہم نے نصیحت بنا دیا. اب پوری باتیں سمجھ لیجئے پھر آگے بڑھیں گے. پہلی بات یہ کہ سبت کیا تھا. سبت وہ دن تھا جس دن اہل کتاب کو, جس طرح ہمارا جمعہ ہے, لیکن ہمارے جمعے میں صرف جمعے کی اذان کے بعد ہمیں سارے کام چھوڑنے کا حکم ہے کہ جیسے جمعے کی اذان ہو جائے تو سارے کام چھوڑ کر اللہ کے ذکر کے لیے چل پڑنا ہے. لیکن یہود کے لیے پورا دن مقرر کیا گیا تھا, تو انہوں نے ظاہر ہے کہ اس کے خلاف, اب پورے دن آپ نے کوئی کاروبار نہیں کرنا, کوئی کمانے کا کام نہیں کرنا, تو یہ چیز ظاہر ہے کہ مشکل پیدا کر سکتی ہے. اس کے حل انہوں نے نکالے کہ کاروبار بھی چلتا رہے اور چھٹی بھی ہو جائے, انہوں نے اس طرح کے حل نکالے. ہمارے ہاں جو واقعہ سنایا جاتا ہے وہ کچھ اس طرح کا ہے کہ یہ دریا کے کنارے رہتے تھے تو مچھلیاں پکڑنا بھی ظاہر ہے ایک روزگار کا طریقہ تھا, تو مچھلیاں پکڑنے کی پابندی ہو جاتی تھی ہفتے والے دن اور سبت والے دن. تو اب وہ کیا کرتے کہ دریا کے کنارے پر بڑے بڑے گڑھے کھود دیتے اور پانی بہتا ہوا آتا تو مچھلیاں اس میں گر جاتی, تو اتوار والے دن جا کر, جو بھی سبت سے اگلا دن ہوتا تھا. سبت کے بارے میں بھی ہمارے مسلمان علماء کا یہ کہنا ہے کہ ان کے ہاں تو ہفتہ ہے, سیٹرڈے جس کو کہتے ہیں, لیکن اصل میں جمعہ ہی تھا. تو انہوں نے سبت کے معاملے میں دو کام خراب کیے, ایک تو اس کی پیروی پوری نہیں کرتے تھے, دوسرا یہ کہ دن بھی تبدیل کر دیا, جمعے کے بجائے ہفتہ کر دیا ہوا تھا. لیکن بہرحال اس وقت اہل کتاب یعنی یہود جو ہیں وہ ہفتے ہی کا دن جمعے کی طرح ہمارے طرح مانتے ہیں. تو اب وہ کیا کرتے ہیں کہ مچھلیاں جب آ جاتی ہیں, اب آگے چل کر قرآن بھی بیان کرے گا کہ سبت والے دن جو مچھلیاں تھیں وہ سر اٹھائے ہوئے زیادہ نظر آتی تھیں, یعنی عام دنوں میں مچھلیاں کم نظر آ رہی ہیں لیکن ہفتے والے دن مچھلیاں زیادہ نظر آتی تھیں. तो अब ये क्या होता कि इनका दिल ललचाता होगा कि आज मछलियाँ ज़्यादा आई हैं तो ज़्यादा पकड़ी जाएंगी, कल पता नहीं आनी इतनी कि नहीं आनी। तो अब वो गड्ढे खोद देते ताकि वो तैरते ही मछलियाँ आएँ उन नालियों में से और उन गढ़ों में गिर जाएँ। जैसे ये दरिया है तो दरिया से आपने यहाँ एक नाली सी बना दी और आगे गड़ा खोदा हुआ, वो तैरती तैरती आएगी उसमें गिर जाएगी। तो इस तरह से मछलियाँ पकड़ने का कोई प्रोग्राम उन्होंने बना लिया, ये हमारे यहाँ बताया जाता है। असल वाक्यात लगता है और भी होंगे क्योंकि सिर्फ एक वाक्य को अल्लाह ताला इस तरह से बयान नहीं कर सकते। तो फरमाया कि तुम जानते हो उन लोगों को जो सब्त के मामले में हदूद से तजावुज़ करते थे, तो सज़ा के तौर पर हमने उन्हें कहा कि बंदर बन जाओ। बंदर बन जाने में भी हमारे यहाँ इख्तलाफ हो गया, कुछ मुफस्सरीन कहते हैं कि बंदर वाकई बन गए थे, यानी उनकी शक्ल सूरत जिस्म सब कुछ बंदर बन गया था। उस पर यह मसला पैदा होता है कि फिर अगर वो बंदर बन गए तो आगे अल्लाह ताला कह रहे हैं कि वो इबरत कैसे रहेंगे, देखने वाला यही कहेगा बंदर है तो इबरत कैसे होगी। वो फिर ये कहते हैं कि असल में बंदर बन गए थे हरकत के एतबार से, शक्लें इंसानों जैसी थी लेकिन वैसे ही दरख्तों पर चढ़ना यानी बाकी सारे काम बंदरों वाले, तो शक्ल जो थी वो इंसानों वाली रही। लेकिन ये एक बात हो सकती है, क्योंकि यहाँ ये नहीं कहा गया कि हाल माजी मुस्तकबिल सब के लिए इबरत बन गए, ये कहा गया कि दाएं बाएं जितनी कौमें थी उनके लिए इबरत बन गए। तो अब एक बस्ती बस्ती में लाहौर के सारे लोग अल्लाह माफ़ करे बंदर बन जाएं, तो गुजरांवाला के लिए और शेखुपुरा के लिए और कसूर के लिए इबरत बन जाएगी कि देखो अल्लाह ने अजाब पैदा कर दिए। तो इस तरह से भी बन सकती है इबरत, ऐसा नहीं कि ज़रूरी नहीं कि हम बाकी कौमों के लिए भी माने। तो इसलिए बंदर बन जाना हो या इंसान रहते हुए हरकतें बंदरों जैसी हों, दोनों की इख्तलाफ इतना अहम नहीं है। कुरान मजीद ने कोई ऐसी बात नहीं कही, कोई करीना नहीं रखा कि हम कहेंगे कि ये बस बंदरों जैसी हरकतें करते थे, वरना आना चाहिए कौनों का मिसला के रादा तेन बंदरों की तरह हो जाओ, ऐसा नहीं हुआ। बस सीधा कहे बंदर बन जाओ। खासीन का मतलब है कि जलील और रुस्वा, घाटा पाने वाले, खसारा पाने वाले, तो इस तरह के बंदर। अब ये ज़ाहिर है कि अल्लाह ताला की तरफ से सज़ा है, ना कि ये कोई जज़ा है। अल्लाह की सज़ाओं के बारे में ये याद रखना चाहिए कि ये दो तरह की हमारे यहाँ आजकल मौजू भी बना हुआ है, जो सैलाब आया उसकी वजह से अल्लाह ताला रसूलों के बग़ैर अजाब नाजिल नहीं करते। जब किसी कौम पे अजाब नाजिल करना होता है कौम पे, तो अल्लाह ताला रसूल भेजते हैं, इतमाम हुज्जत होता है, बात बिल्कुल वाज़े हो जाती है। जब मुजरम का जुर्म साबित हो जाए फिर सजा देते हैं। इस वक्त पाकिस्तानियों का जुर्म साबित नहीं है, ख़ास तौर से जिन लोगों पर सैलाब आया है उनका जुर्म तो साबित नहीं है। तो जुर्म जब तक साबित ना हो सज़ा नहीं दी जा सकती। अब सूरा मुरसलात में जाके अल्लाह ताला ने यह बयान किया है कि मैं दो वजह से दुनिया में आंधी तूफ़ान वगैरह भेजता हूँ। उसको दो लफ्ज़ों में बयान किया अल्लाह ताला ने, उज़रन और नुज़रा, उज़र के तौर पर और नुज़र के तौर पर। उज़र होता है इतमाम हुज्जत रसूलों के ज़माने में, तो बिल्कुल जुर्म साबित हो गया सज़ा दे दी। और नुज़र का मतलब होता है आगाह करने के लिए, बेदार करने के लिए, डराने के लिए, दोबारा ईमान को ताज़ा करने के लिए, इसलिए भी अल्लाह ताला। तो अब जो इस वक्त हमारे साथ कुछ हो रहा है वो उसकी एक वजह ये हो सकती है कि ये आगाह करने के लिए, बेदार करने के लिए। लेकिन एक और चीज़ है जिसको कुरान मजीद तो ज़ेर बहस नहीं लाता लेकिन वो हमारी ज़िंदगियों में आम होता है कि बाज़ औक़ात हमारे गुनाहों की सज़ा नहीं होती लेकिन हमारी गलतियों की सज़ा होती है, गलतियों का नतीजा होता है। गलतियों का नतीजा अल्लाह की सज़ा नहीं होती। मसलन मैंने किसी नशिस्त में अर्ज़ किया था कि मैंने दुकान खोल ली कपड़े की और एक बंद गली में दुकान खोल ली। अब मोहल्ले वाले ही आएंगे और कौन आएगा, तो दुकान चलने चलने में मशहूर होते होते बड़ी देर लगेगी। तो अब मेरी गलती की सज़ा मुझे ये मिलेगी कि दुकान खोलते ही नहीं चलेगी, लेकिन अगर मैं किसी बाज़ार में खोल लूँ जहाँ लोग आते ही ख़रीदारी के लिए हैं तो जल्दी चल पड़ेगी। अब ये जो अमल है ये मेरी गलती की सज़ा है, ना कि खुदा की तरफ से कोई गुनाह की सज़ा है। तो दुनिया में जितनी गलतियाँ हम करते हैं उसकी सज़ा भी हमारे नतीजे निकल आते हैं कि मैंने खाना नहीं खाया तो बेहोश होकर गिर पड़ूंगा, मैंने बीमारी का इलाज सही वक्त पे नहीं किया तो बीमारी और बिगड़ जाएगी, मैं सारी ज़िंदगी तंबाकू पीता रहा तो लंग्स जो हैं वो गल ही जाएंगे किसी टाइम पर। तो ये इस तरह की गलतियां हैं, इसकी सज़ा भी मिलती रहती है, वो एक निज़ाम कुदरत है, इस तरह से चलता रहता है। वो ज़ाहिर है कि अल्लाह के लिखे हुए के मुताबिक होता है। तो अब अगर हमने बारिशों का इंतज़ाम नहीं किया, मैं अक्सर लोगों को कहा करता हूँ जो LDA वगैरह के जो भी लोग आते हैं मेरे पास, तो उनको कहता हूँ कि भाई अपना अल्लाह ताला इतना इंतज़ाम करते हैं, हर साल बरसात में इतना पानी साफ़ सुथरा करके आपको पहुँचाते हैं, मीठा करके, तुम उसे नालियों के ज़रिए से, गटरों में गटरों के ज़रिए से, गंदे नालों में गंदे नालों के ज़रिए से शहर से बाहर निकाल देते हो। तो अब पानी तो लाहौर का ख़त्म होना ही, कराची का भी ख़त्म होना, तो इन बारिशों को रोको, ज़मीन में जाएं। हमारा अल्लामा इकबाल टाउन जब बनाया लाहौर का, तब तक ये असूल था कि डूंगी ग्राउंड बनाई जाती थी, डूंगी का मतलब है गहरी, वो बनाई जाती थी। सेटेलाइट टाउन जितने बने वहाँ भी ऐसे ही किया गया, लेकिन अब इतने बड़े बड़े कॉलोनियाँ बन रही हैं, जौहर टाउन बना है, कोई डूंगी ग्राउंड नहीं है। डूंगी ग्राउंड का मतलब था एक ब्लॉक का पानी उसमें आगे गिर जाता था और वो हफ्ता 15 दिन वहाँ स्टोर रहता था, ज़मीन जज़ब कर लेती थी, नीचे से लेवल ऊँचा हो जाता था। तो अब अगर लाहौर में पानी कम हो रहा है तो इसमें अल्लाह का क्या कसूर है? तो ये गलतियाँ हैं जिसकी सज़ा भी मिलती है या जिसका नतीजा निकल आता है बुरा, तो बुरे नतायज जो हैं वो भी इस कायनात का हिस्सा हैं। तो अब हमें ये जायज़ा लेना है कि हमारे साथ जो सैलाब का ये मामला हुआ है तबाही का, तो क्या हमने गलत काम तो नहीं कर रखे थे? मसलन जितनी बिल्डिंगें गिरी हैं वो दरिया के किनारे थी, और पहाड़ी इलाकों के दरिया का मतलब है कि पानी बाहर भी आ सकता है, उछल सकता है। तो अल्लाह ने बनाए हुए थे बड़े बड़े नाले, वो आपने नालों में जाके घर बना लिए। जैसे अब हमारा जो रावी है उसके किनारे देखें क्या सूरत हाल है। यानी मुझे बचपन में जब लाहौर में उधर जाना होता था कभी, तो मेरा ख्याल 3-3.5 किलोमीटर पुल होता था रावी का, अब वो मेरा ख्याल 0.5 किलोमीटर भी नहीं। तो आपने इतनी दोनों तरफ से आबादी उसकी करके तो दरिया छोटा कर दिया है। अब जब पानी आएगा तो कहाँ जाएगा? बाजारों गलियों में जाएगा, क्योंकि उसके पानी के गुजरने की जगह है वो, वो अल्लाह ने बना रखी थी, आपने ख़राब कर दी। तो अब ये अल्लाह की सज़ा नहीं होगी, ये हमारी अपनी गलतियों का नतीजा होगा। तो इस तरह से देखना चाहिए, हर चीज़ अज़ाब नहीं होती। अलबत्ता अल्लाह ताला झंझोड़ने के लिए, बेदार करने, वो बेदारी दोनों तरह की होती है, आपकी गलतियों पर तंबीह करने के लिए, आपके गुनाहों पर तंबीह करने के लिए, दोनों तरह से होती है। तो इनके साथ भी ऐसा हुआ कि इनको सज़ा मिली। अब एक तो मैंने बताया कि रसूलों के आने के बाद होता, और दूसरा ये अज़ाब दो कौमें हैं अल्लाह ने चुन रखी हैं, एक बनी इस्माईल हैं और एक बनी इसराइल हैं। इन दोनों के ऊपर अज़ाब किसी वक्त भी आ सकता है, क्योंकि ये अल्लाह ताला के अज़ाब के अंदर हैं, अल्लाह ताला के कानून दैनूनत के अंदर हैं कि जब भी अच्छा काम करेंगे तरक्की मिलेगी, जब भी बुरा गुनाह वाला काम करेंगे तो सज़ा मिलेगी। तो यहाँ जो बंदर बना दिया गया है तो ये उसका इजहार है, ज़रूरी नहीं कि इस वक्त रसूल मौजूद हो। इसकी मैंने पिछले दर्स में शायद मिसाल दी थी कि सऊदी अरब ने टूटा फूटा दीन नाफिज किया था शाह सऊद के ज़माने में, अल्लाह ने ख़जाने खोल दिए, वापस लिया अल्लाह ने वापस ले लिया। तो हालांकि पढ़े लिखे नहीं थे, शाह फैसल ने पहली यूनिवर्सिटी उसने बनाई थी सऊदी अरब के इलाके, तो कोई पढ़े लिखे नहीं थे, लेकिन अल्लाह ने नाम देना शुरू कर दिया, सिर्फ इस वजह से कि उन्होंने बनी इस्माइल में से थे और दीन को कायम करने की कोशिश की। वो आज भी करेंगे तो ऐसा ही होगा, लेकिन बदकिस्मती है कि वो इस असूल को नहीं जानते। तो बहरहाल दो तरह से अजाब आएगा, बनी इस्माइल और बनी इसराइल पर आज भी अजाब आ सकता है रसूलों के ना होने के बावजूद। बाकी जो कौमें हैं उन पर अजाब आएगा जब रसूल आएगा, इत्माम हुज्जत हो जाएगा तब। अब चूँकि नबूवत ख़त्म हो चुकी, रसूल किसी नहीं आना, तब उस तरह का अजाब क़यामत तक नहीं आना। इसी को नबी सल्लल्लाहु अलैहि वसल्लम ने बयान किया था कि मेरी उम्मत पर अजाब नहीं आएगा, इसी को बयान किया था कि वो जो अजाब रसूलों वाला होता है वो नहीं आएगा, लेकिन ये हादसात होते रहेंगे। और हादसा भी मैंने अर्ज़ किया था कि मौत इस दुनिया का हादसा नहीं है, खुदा ने इस कायनात को मौत ही के लिए तख्लीक किया, असल ज़िंदगी बाद में मिलनी है। तो ये अगर मसलन हम सब ने मर जाना है, तो अगर वो सैलाब से मर जाएं, जलजले से मर जाएं, तो और तबीयी तौर पे मर जाएं, तो कोई फ़र्क नहीं है, खुदा के निज़ाम के अंदर कोई फ़र्क नहीं है, लेकिन हमारे लिए बड़ा मसला बन जाता है। अच्छा, इतने लोग मर गए, 1,000 लोग, 1,00,000 लोग, वो हमारे लिए तकलीफ दे है, क्योंकि हम मौत को एक तकलीफ़ और बुरी चीज़ समझते हैं। लेकिन निज़ाम कायनात, कुरान ने इसको बयान किया है सूरह मुल्क में, کہ اللہ خلق الموت والحیات لیبلوکم، تو میں نے زندگی اور موت دونوں بنائے، خدا کی تخلیق ہے. تو اس میں یہ واضح رہنا چاہیے کہ موت مسئلہ نہیں ہے. ہاں تکلیف، سفرنگ جس کو ہم کہتے ہیں، وہ ایک مسئلہ ہے، اس میں کوئی شبہ نہیں. ہم سفرنگ کے پہلو سے دیکھتے ہیں، لیکن سفرنگ کا انعام رکھا ہے اللہ تعالیٰ نے. جتنی مصیبتیں ہم سہتے ہیں اس کا انعام ملے گا اگر ہم نے ایمان کے ساتھ اس کو سہ لیا تو. تو اب اللہ تعالیٰ کہہ رہے ہیں کہ میں نے تم یہ جانتے ہو لوگوں کو جنہوں نے سبت کے معاملے میں کوتاہی کی، حدود سے تجاوز کیا، تو میں نے ان کو سزا دی اور بندر بنا دیا، اور یوں میں نے ان کو عبرت کا نشان بنا دیا دائیں بائیں قوموں کے لیے. اب یہاں پہ اللہ تعالیٰ نے یہ نہیں بتایا کہ کن کے لیے دائیں بائیں لوگوں کے لیے بنا دیا، لیکن اگلے جملے سے میں واضح ہوتا ہے وہ موعظۃً للمتقین، اور متقین کے لیے نصیحت بنا دیا. نکال کن کے لیے بنایا؟ جو متقین نہیں ہے. آپ سے آپ واضح ہو جائے گا، عربی زبان میں بھی اردو زبان میں بھی ہم جملے اس طرح سے بعض اوقات لکھتے ہیں کہ ایک جملہ بول کر دوسرا چھوڑ دیتے ہیں، جس سے خود بخود سننے والا واضح ہو جاتا ہے. تو یہاں یہ کہا گیا ہے کہ میں نے عبرت کا نشان بنا دیا دائیں بائیں قوموں کے لیے، اور متقیوں کے لیے نصیحت بنا دیا. مطلب کیا؟ کہ جو متقین ہیں وہ اس سے نصیحت پکڑیں اور اس طرح کی حرکت نہ کریں. اور عبرت بنا دیا تاکہ لوگ یہ سمجھیں، برے لوگ ہیں وہ سمجھیں کہ ہمارا انجام کیا ہونے والا ہے. تو اب یہ پہلا واقعہ ہے، اس کی فوراً اللہ تعالیٰ نے سزا دی. تو اب دونوں باتیں ان کی غلط ثابت ہو رہی ہیں کہ ہم تو انبیاء کی اولاد ہیں، اللہ تعالیٰ ہمیں کچھ نہیں کہیں گے. بتا دیا کہ میں نے بندر بنا دیا تھا تمہیں، اب کیسے کہہ سکتے ہو کہ کچھ نہیں کہوں گا؟ اور دوسرا یہ بتا دیا کہ جو سبت کی خلاف ورزی کر رہے تھے وہ متقی نہیں تھے. دیکھیں کس طرح سے کلام کے اندر یہ ہم اپنے آپس میں جب ایک دوسرے سے لڑ رہے ہوتے ہیں تو بڑی جلدی سے ان باتوں کو پک کرتے ہیں، لیکن جب قرآن میں آ جاتی ہے تو کہتے ہیں پتہ نہیں کہاں سے باتیں نکال رہے ہیں. مثلا یہ جملہ اگر بولا جائے کہ بھائی میں تو بڑی نماز پڑھتا ہوں ٹائم پہ، اس کا ایک مطلب یہ ہے کہ میں اپنے بارے میں اللہ معاف کرے کوئی شیخی بگاڑ رہا ہوں، اور سننے والا کہے گا اچھا یہ مجھے سمجھتا ہے میں نماز نہیں پڑھتا ہوں، لازماً نکالتے ہیں. یہاں بھی ایسا ہی کہ اللہ نے کہا کہ میں نے عبرت بنا دیا ہے کچھ لوگوں کے لیے اور متقین کے لیے نصیحت بنا دیا ہے. تو مطلب یہ ہے کہ تمہارے لیے عبرت ہے جو تم میں سے متقی نہیں ہیں، اور جو تم میں سے متقی ہیں ان کے لیے نصیحت ہے اس کے اندر کہ وہ اپنی تقوی پر قائم رہیں، اور جو برے لوگ ہیں وہ جان لیں کہ ان کا انجام کیا ہونے والا ہے. تو یہ لازمی مطلب نکلتے ہیں. اس کو میں مقتضیات کا لفظ بولتا ہوں اس کے لیے، کہ جو کرولریز نکل رہی ہوتی ہیں کسی بھی بات کی وہ لازماً مانی جائیں گی، بغیر نہ کلام اپنے معنی ادا نہیں کرتا. مثلا میں آپ کے گھر جاؤں تو کہتا رہوں پیاس لگی ہے پیاس لگی ہے، آپ پانی نہ پلائیں، تو اس کا مطلب ہے کہ آپ نے میرے کلام کا مدعا نہیں سمجھا. تو کلام کا مدعا بعض اوقات لفظوں میں نہیں ہوتا، کبھی نہیں، اکثر جگہوں پر نہیں ہوتا، کبھی کبھی لفظوں کے اندر ہوتا ہے. تو آپ کہہ رہے ہیں بڑی گرمی لگ رہی ہے اور آپ منہ بند کر کے بیٹھے ہیں، پنکھا ہی نہ چلائیں، تو اب اس کا مطلب ہے کہ آپ میرے اس اظہار کا مطلب ہی نہیں سمجھ رہے ہیں. تو کلام کے جو میننگ اندر چھپے ہوئے ہوتے ہیں بعض وقت وہی پیش نظر ہوتے ہیں. تو یہاں یہ پیش نظر ہے کہ ان کو کہنا ہے کہ تمہارے لیے عبرت بنا دیا میں نے، جو تمہارے اندر سے غیر متقی لوگ ہیں، اور متقی لوگوں کے لیے نصیحت. اب اس کا مطلب ہے کہ کائنات میں جتنے بھی واقعات ہو رہے ہوتے ہیں ان کا یہ دوہرا کردار ہوتا ہے. سیلاب آیا ہے ہمارے ہاں، تو اس کے بھی دونوں ہی کردار ہیں کہ جو غلطیاں کرنے والے ہیں وہ متنبہ ہو جائیں کہ ان کا یہی انجام ہوگا، بےمانیاں کر لو، ڈیم نہ بناؤ، پیسے کھا جاؤ، غلط جگہوں پہ گھر بناؤ، غلط جگہوں پہ ہوٹل بناؤ، یہی انجام ہوگا. اور جنہوں نے نہیں کیا ان کے لیے نصیحت ہے کہ ہم اچھے رہ گئے، آئندہ بھی ایسی حرکت نہیں کریں گے. تو یہ دونوں چیزیں موجود رہیں گی. آگے دیکھیے کہ قوم کے اندر جب دین کے ساتھ تعلق ختم ہوتا ہے، خدا خوفی جب ختم ہوتی ہے، تو کہاں تک نتائج پہنچتے ہیں. یہ تو ہمارے ہاں ہیلے جو ہیں بعض گروہوں کے ہاں بہت پائے جاتے ہیں، ہم بھی ہیلے اختیار کرنے میں بہت زبردست قوم ہیں. تو میں یہ عرض کر رہا تھا کہ اب آگے دیکھیے کہ جب قوم کے اندر دین کے ساتھ کھیلنا، ہیلے کرنا عام ہو جائے تو بات کہاں تک پہنچتی ہے. तो मैं ये भी अर्ज़ कर रहा था कि हमारी उम्मत में भी हीले इख्तियार किए जाते हैं। हीलों का मतलब ये होता है कि आप कानून की ज़ाहरी शक्ल तो पूरी कर दें लेकिन उसकी रूह के ख़िलाफ़ अमल करें। मसलन हमारे यहाँ एक हीला किसी ने बताया अरबों के बाद अमीर लोगों के बारे में, कौम पे तबसरा करना अच्छा नहीं होता, किसी फ़र्द का मामला होगा। तो कहते हैं कि उसने क्या किया कि ज़कात देनी है, ज़कात देनी है, तो अब वो अरबपति आदमी है तो उसकी कोई 5 किलो सोना ज़कात बन रही है। तो 5 किलो सोना बाल्टी में डाला जाएगा बाहर किसी फ़कीर को देने के लिए जिसको ज़कात देनी है, उसके ऊपर गंदम डाल दी जाएगी, वो सारा जेवर छुप जाएगा उसके नीचे, और बाहर खड़े किसी फ़कीर को वो बाल्टी पकड़ा दी जाएगी, लो जी ज़कात ले लो। जब वो बाल्टी पकड़ के बुढ़िया चली जाएगी या बूढ़ा होगा जो भी, तो अगला उनका बेटा खड़ा होगा, अम्मा जी ये बाल्टी गंदम कितने की बेचनी है? वो समझेगी बाल्टी भरी हुई गंदम की है, 50 रुपये की होगी, 100 रुपये की होगी। तो ओके पुत्र जिन्हें देने हैं दे दो, चलो 500 रुपये ले लें जी। बाल्टी 500 रुपये की ख़रीदी और घर आ गए, ज़कात अदा हो गई, ज़ाहरी तौर पर अदा हो गई कि आपने अल्लाह की राह में दे दी, फ़कीर ने आगे बेच दी आपको, आप ख़रीद कर वापस ले आए, लेकिन बुढ़िया ने गंदम बेची थी, सोना नहीं बेचा था। ठीक है, तो ये हीले इस तरह के, जैसे वो हीला कर रहे थे वैसे हमारे यहाँ भी हीले मौजूद हैं कि आप सप्त के दिन शिकार तो नहीं कर रहे मछली का, लेकिन घड़े में इकट्ठी कर ली आपने, वही काम किया। तो इस तरह की जिस जब ज़हनियत बन जाती है तो हम ज़ाहरी कानून पे खड़े होते हैं, उसके अंदर की जो हकीकतें हैं वो फरामोश हो जाती हैं। चुनाचे हमारे यहाँ आप देखिए कि नमाज में क्या फोकस क्या होगा, आपके पाँव का फासला कितना हो, आपके हाथ कहाँ बंधे हुए हों, आपने हाथ कितने उठाने हैं, ऐसे करके लगे होने चाहिए या ऐसे होने चाहिए या कैसे, तकवा हो ना हो, खुदा खौफी हो ना हो, आपकी नमाज हो गई। चुनाचे दीन का जब ये हिस्सा ऊपर आ जाता है तो असल दीन ख़त्म हो जाता है। चुनाचे नमाजी आदमी नमाज पढ़ रहा होगा बेईमानी कर रहा होगा, नमाजी आदमी नमाज पढ़ रहा होगा झूठ बोल रहा होगा, नमाजी आदमी नमाज पढ़ रहा होगा बेईमानियाँ कर रहा होगा, ये उसके लिए कोई मसला नहीं, क्योंकि दीन असल में रहा ही नहीं, दीन ज़ाहरी चीज़ों का नाम है। चुनाचे आपने नमाज पढ़ ली 5 वक्त की, आपने रमज़ान के रोज़े रख लिए, तरावी पढ़ ली, आपने ज़िंदगी में अल्लाह ने तौफीक दी तो हज भी करा है, उमरा भी करा है, तो आप जन्नती हैं। खास सारी ज़िंदगी झूठ बोल बोल के कमाया, ये बन जाता है जहन। अब देखिए इस जहन को कारनामा है, हज़रत मूसा मौजूद है, हज़रत मूसा बीच में मौजूद हैं और देखिए हो क्या रहा। वाइस काला मूसा ले कौम ही इन अल्लाह या मुरुकुम अंतस बहु बकरा। याद करो इस वाक़े को भी या इससे भी नसीहत पकड़ो, जब मूसा ने अपने लोगों से कहा कि अल्लाह ताला तुम्हें हुक्म दे रहा है कि एक गाय ज़िबा करो। हुक्म देखिए कितना सादा है, गाय ज़िबा करो। कालू उन्होंने कहा अतत्तखिज़ुना हुज़ुआ, क्या आप हमारा मजाक उड़ाना चाहते हैं, गाय क्यों ज़िबा करें। हुआ यह था कि कत्ल कर लिया था, कोई कत्ल हो गया था, कातिल पकड़ा नहीं जा रहा था, तो उनकी शरीयत में यह तरीका था कि गाय ज़िबा करके कुछ गवाही दी जाएगी, अल्लाह के हुज़ूर कुर्बानी करके उस गाय पे हाथ रख कर, वैसे तौरात में लिखा हुआ है कि उस गाय पर हाथ धोकर गवाही देंगे कि जी मैंने नहीं किया या मैंने किसी को करते हुए नहीं देखा। ठीक है, ये 2 गवाहियाँ देंगे, लेकिन जानवर ज़िबा करके कुर्बान करके फिर ऐसा होगा। तो अब हज़रत मूसा ने इस मकसद के लिए उन्हें कहा कि गाय ज़िबा करो, तो कहते हैं कि आप हमारा मजाक उड़ा रहे हैं, कौन है, हज़रत मूसा है अल्लाह के रसूल, जिनकी संजीदगी का आलम यह है कि वह फिरौन से निकाल कर यहाँ लाए हुए हैं। ठीक है, लेकिन वो क्या कर रहे हैं, आप हमारे साथ मजाक कर रहे हैं। आगे हज़रत मूसा भी बड़े सब्र वाले हैं, कहते हैं आऊज़ बिल्लाह ही अन्नकूना मिनल जाहिलीन, मैं इस बात की पनाह मांगता हूँ कि मैं कोई अल्लाह के मामले में कोई इस तरह का काम करूँ जहालत वाला, मैं इसकी पनाह मांगता हूँ। तो जब उन्होंने ये जवाब सुना तो कहा फिर उदू लना रब्बा का युबैन लना माहिया, ज़रा अल्लाह से दुआ करो कि वो हमें वाजे करे कि ये गाय है क्या चीज़, किसको कहते हैं, कौन सी गाय हो, قال حضرت موسیٰ نے جواب دیا انہ یقول انہا بکرات لا فارض ولا بکر. حضرت موسیٰ نے آگے سے کہا کہ یہ گائے وہ ہے کہ نہ بوڑھی ہے نہ بہت ہی چھوٹی عمر کی ہے, عوان بین ذالک, درمیانی عمر کی ہے. حکم کیا ہے؟ ایک گائے ذبح کر دو. کوئی سی بھی گائے پکڑ کے ذبح کر سکتے تھے لیکن وہ حکم کو ماننا نہیں چاہ رہے, ماننا نہیں چاہ رہے, جان چھڑانا چاہ رہے ہیں. چنانچہ انہوں نے پہلا کام یہ کیا کہ ذرا بتائیے جی گائے کون سی ہو, ٹال مٹول کرنی ہو آدمی تو ایسے ہی کرتا نہیں. وہ اگر کسی بچے کو کہیں اس کا دل نہ چاہ رہا ہو سودا لانے کو, وہ دکانیں بند ہو گئی ہوں گی جی, وہ یہ ہوگا جی وہ ہوگا, تو یہ بہانے ہوتے ہیں. ٹھیک وہی بہانے آپ کو یہاں نظر آئیں گے کہ اللہ کے رسول کا حکم ماننے کو تیار نہیں ہے, بہانے بن رہے ہیں. تو حضرت موسیٰ نے کہا کہ بھئی وہ گائے ہے کہ جو نہ بہت بڑی عمر کی ہے نہ بہت چھوٹی عمر کی ہے, درمیانی ہے. ففعلوا ما تؤمرون. اب دیکھیں ایک جملہ, یہ سادہ جملہ نہیں ہے. انہوں نے کہا کہ بھئی جو تمہیں حکم دیا جا رہا ہے وہ کر دو, اس طرح کی مین میں کیوں پڑ رہے ہو, چھوڑو اس کو, جو حکم دیا جا رہا ہے کر دو. گائے ذبح کرنے کا, گائے پتہ ہے تمہیں کس کو کہتے ہیں, ذبح کر دو. لیکن ظاہر ہے کہ دل نہیں چاہ رہا معاملہ کرنے کو. آگے چل کر واضح ہوگا کہ دل کیوں نہیں چاہ رہا ہے, وہ بھی واضح ہو جائے گا, لیکن اس وقت یہ ہے کہ بس وہ بہانے بنا رہے ہیں. قالوا ادعوا لنا ربک یبین لنا ما لونہ. اب اللہ کی راہ میں قربانی کرنی ہے, آپ جانور پکڑیں ذبح کر دیں, تو کہتے ہیں کہ اپنے رب سے دعا کیجئے کہ وہ ہم پر واضح کر دے, اپنے لفظوں میں بتا دے گائے کا رنگ کیا ہو, بوری ہو, سفید ہو, کس رنگ کی ہو. قال حضرت موسیٰ نے کہا انہ یقول انہا بکرات صفراؤ. حضرت موسیٰ نے آگے سے کہا کہ بھئی اللہ تعالیٰ کہہ رہے ہیں کہ سنہرے رنگ کی گائے ہو. اب گائے میں یہ ہوتا ہے رنگ سنہرا, یعنی براؤن رنگ کا ایک شیڈ ہے جو گولڈن شیڈ دیتا ہے, چمکتا ہے. فاکیون لون ہوا, یہ بالکل خالص رنگ ہو. اب اللہ تعالیٰ بھی آ گئے اپنے کہ بھائی زرد رنگ کی ہو, خالص زرد رنگ کی ہو, برائٹ بالکل. تو سر ناظرین, ایسا برائٹ کہ دیکھنے والوں کو مزہ آ جائے, کیا بات ہے, گائے ہوئے تو ایسی ہو. تو اب پہلی بات ہونا یہ چاہیے تھا کہ گائے پکڑے اور ذبح کر ڈالیں, لیکن انہوں نے ٹال مٹول کے لیے سوالات کرنے شروع کر دیے. سوالات کرتے کرتے پہلے پوچھا کہ گائے کون سی ہو جی, پھر اللہ نے بتا دیا عمر. بس ٹھیک تھا, یہ کافی بات تھی کہ بھائی درمیانی عمر کی ایک اچھی صحت مند گائے ذبح کر دیں, لیکن اس پر بھی ان کی تسلی نہیں ہوئی. اگلا سوال داغ دیا, اگلا سوال یہ داغ دیا کہ رنگ کیسا ہو. ابھی بھی بات تسلی نہیں ہوئی. تو کہتے ہیں کہ قالوا لنا ربک یبین لنا ما ہیا ان البکرۃ تشابہ علینا. تو حضرت موسیٰ سے انہوں نے پھر اپنی درخواست پیش کی کہ آپ اللہ سے دعا کیجئے کہ وہ ہمیں بیان کرے کہ گائے کیسی ہو. اب گائے تو ہمارے اوپر کچھ واضح نہیں رہی, کون سی گائے کرے, آپ نے رنگ بھی بتا دیا عمر بھی بتا دی, لیکن سمجھ نہیں آ رہا کہ کوئی پن پوائنٹ کر دیں, ہمیں تو سمجھ نہیں آ رہی کون سی کرنی. آپ اندازہ کیجئے کہ حکم سادہ ہے, اللہ نے کہا کہ گائے ذبح کرنی ہے بس. لیکن اب یہ ذہن کیا ہے, اس کو دیکھیے. ہمارے یہاں جو میں ابھی میں عرض کر رہا تھا کہ نماز آپ کے لیے قیام مشکل کر دیں گے کہ بھائی کس طرح سے کھڑے ہونا ہے, کیسے. ایک ہے شریعت کے مطالبات, میں اس کی بات نہیں کر رہا, لیکن کچھ چیزیں ہیں جو ہم نے خود ڈالی ہوئی ہیں کہ کہاں کیسے ہاتھ رکھنے ہیں, کیسے پاؤں رکھنے ہیں, کتنا فاصلہ ہونا چاہیے, ان کا رخ کتنا ہونا چاہیے. اگر آپ اس کی تفصیلات جو علماء نے خود اپنی طرف سے بیان کی ہیں وہ دیکھیں تو آپ کو یہی چیز نظر آئے گی. قیام کرنا ہے, قرآن نے کہہ دیا قوموا للہ قانتی, بس ہم نے ہاتھ باندھ دیے کھڑے ہو گئے. اب ہاتھ باندھنے کا ایک نبی سم کا اسوا ہے اپنا لیا کافی. اب وہ مین میخ نکالنی, کہاں ہونا چاہیے, نہر پہ ہونا چاہیے, ناف کے اوپر ہونا چاہیے, ناف سے نیچے ہونا چاہیے, وہ ساری بحثیں کیوں ہو رہی ہیں؟ اس لیے ہو رہی ہیں کہ ہمارا یہی ذہن ہے کہ ہم یا تو بالکل فقہی تعینات میں جانا چاہتے ہیں کہ ایک ایک چیز ڈیٹیل میں ہو جائے, یا ہم ٹال مٹول کرنا چاہتے ہیں. تو دین یا ظاہری شکل میں ہو جاتا ہے تب کام خراب ہوتا ہے, या टाल मटोल में। तो उन्होंने कहा जी कि आप हमें बताएं गाय जो है वो हमारे ऊपर मुश्तबी होगी। यहाँ अल बकर इस्तेमाल हुआ है, बकरा इस्तेमाल नहीं हुआ, यानी बहुत सारी गायियाँ पेश नज़र हैं। अब हमें नहीं समझ आ रही कि किस गाय को करना है, वो वाली करनी है, वो जो मोहम्मद दीन के घर में है वो करनी है, या सलाहुद्दीन के घर में है वो करनी है, हमें समझ नहीं आ रही। गायियाँ बहुत सारी हमारे सामने हैं लेकिन मुश्तबी हो गया। और अगर आप ये बयान कर देंगे तो इंशाल्लाह हम पता चल जाएगा हमें कि क्या काम करना है। इन्ना इंशाअल्लाह लमुहतदून। तो अब हमें यह मुतय्यन कर दें कि कौन सी गाय है। जब यह मुतय्यन हो जाएगा तो इंशाअल्लाह हम कर सकेंगे। काला इन्नहु यकूल इन्नहा बकरतुन ला जलूलुन तुसीरुल लर्ज़ा वला तस्किल हरसन मुसल्लमतुन लाशिया तफिया। तो हज़रत मूसा ने कहा कि अल्लाह ताला फरमाते हैं कि वो गाय वो हो कि जो ताबेदारी में डालकर ज़मीन की खेती बाड़ी के लिए इस्तेमाल ना की गई हो, ना वो कुएं का रहट चलाती हो, फसलों को पानी देने के लिए उसे इस्तेमाल किया जाता हो, मुसल्लमतुन बेऐब हो, कोई नक्स ना हो उसके अंदर, लाशिया तफीहा रंग भी एक ही हो, उसमें कोई धब्बा ना हो। अब अल्लाह ताला पूछ वो कह रहे हैं कि हमें गाय पिन पॉइंट कर दीजिए। अल्लाह ताला ने फिर वहीं रखा है बात को, लेकिन अब बिल्कुल वाज़े कर दिया। कालू अल आन जेता बिल हक, कहते हैं हाँ अब आपने सही बात कही है, अब हमें समझ में आ गई है। अब यहाँ से हक का मतलब आप समझ सकते हैं कि हक उस बात को कहते हैं जो सारे इश्तबाह को दूर करते हैं, उसमें कोई एम्बिग्विटी ना हो, कोई तरद्दुद ना हो, कोई कन्फ्यूजन ना हो, उसको हक कहते हैं। तो ये लफ्ज़ के मानी इस तरह की आयतों से समझे जाते हैं, तो ये उसकी अच्छी मिसाल है। फ़ज़बहू हा बमा कादू यफ़अलून, चुनाचे इन्होंने ज़बह कर ही दिया हालांकि वो करना नहीं चाहते थे। अब ये जो जहन है कि हमें टालमटोल करनी है या तयुनात में चले जाना, तयुनात का मतलब कि हर चीज़ को बिल्कुल स्पेसिफाई कर दिया जाए, बिल्कुल हर पहलू से कि ये चीज़ ना हो, ये चीज़ ना हो, ये चीज़ ना हो, तो ये ज़ाहरी दीन का ज़ाहरीत में फंस जाना है या टालमटोल है, दोनों जज्बे आपको यहाँ नज़र आएंगे। अब ये जो गाय ज़िबा करने का हुक्म दिया, जैसे मैंने अर्ज़ किया कि इनके यहाँ कानून ये था कि जब कोई कत्ल हो जाए और कातिल ना मिल रहा हो तो लोगों को बुलाया जाता था, एक जानवर ज़िबा कर लिया जाता था और जानवर ज़िबा करके उसके साथ हाथ में पकड़ के या उसका खून हाथ में लगा के या उसका गोश्त हाथ में पकड़ के, कोई अब अल्लाह के नाम ज़िबा कर दिया है तो एक अहमियत हो जाती थी, इस तरह से करके तो गवाही दी जाती थी कि मैं ये जो जानवर, जैसे हम कुरान पकड़ के करते हैं वैसे ही कुर्बान करदा जानवर को पकड़ के गवाही दी जाती थी। हमारे यहाँ इसके लिए कसम का लफ्ज भी इस्तेमाल किया जाता है, वो भी कह सकते हैं लेकिन गवाही भी काफ़ी है। तो अब ये इन्होंने जो मैंने बताया था कि एक टालमटोल का जहन है, एक फिका में फंस जाने का जहन है कि हर चीज़ की तफसील कर दी जाए, अब वो कर क्यों रहे थे ये सारा काम, ये तफसीलात में क्यों जा रहे थे कि रंग भी बता दें, उम्र भी बता दें, उसका ये भी बता दें कि किस तरह की हो, काम ना करती हो, ये ना करती हो, तो उसमें पीछे ये था कि वो जो कत्ल कर बैठे हुए थे उसको छुपाना चाह रहे थे, और छुपाना चाह रहे थे कि इस जो हद नाफिज होनी है, सज़ा जो नाफिज होनी है वो ना हो, ये वो चाह रहे थे। ये आपको याद होगा कि नबी सल्लम के सामने भी एक खातून फातिमा नामी चोरी करके आई, तो सारे चाह रहे थे कि चोरी की सज़ा ना मिले, क्योंकि तरह मुअज्जज घराने की थी या कुछ ऐसा था। तो उस मौके पर फिर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि मेरी बेटी फातिमा भी अगर ऐसा करेगी तो मैं सजा दूंगा। तो अब वही चीज़ लगता है कि यहाँ पर भी है कुछ इस तरह की चीज़, लाजम नहीं है कि इस तरह का केस हो, इस तरह की चीज़ कि वो कत्ल जिसने कर दिया हुआ था या जो कत्ल हो गया था उसकी सज़ा नहीं नाफिज होने देना चाहते थे, और अल्लाह ताला चाह रहे थे कि सज़ा नाफिज हो। तो अब ये क्यों चाह रहे थे अल्लाह ताला, और इस वाक़े को यहाँ क्यों बयान किया है कि यहूद को ये बताने के लिए कि तुम औलाद अम्बिया होने की वजह से बच नहीं पाए थे, कभी भी मैंने तुम्हें औलाद अम्बिया होने की वजह से माफ़ नहीं किया। तो अब देखिए, वाइज़ कतल तुम नफसन फदरा तुम फिया, याद करो जब तुमने एक आदमी को कत्ल कर दिया था और फिर तुम उसका एतराफ़ करने से चुप रहे थे, मैंने नहीं किया, मैंने नहीं किया, उसने नहीं किया, उसने नहीं किया, वो तो कर ही नहीं सकता जी, मैंने नहीं किया। تم اس میں بحث کر رہے تھے. ادرا جو ہے وہ ہمارے ہاں ترجمہ زیادہ کر دیا جاتا ہے کہ ایک دوسرے کے اوپر تہمت لگانا کہ اس نے قتل کیا اس نے قتل کیا, یہ یہاں ایسا نہیں ہے. یہ اس کا نتیجہ تو آپ کہہ سکتے ہیں, نکل سکتا ہے, لیکن اصل میں یہ تھا کہ اپنے آپ کو چھپا لینا, اپنے گناہ کا اعتراف نہ کرنا. جی میں نے نہیں کیا, جی نہیں وہ تو کر ہی نہیں سکتا, جی میرا بیٹا ہے میں جانتا ہوں اس کو, اس طرح کی بات ہے. تو فرمایا کہ جب تم نے قتل کر لیا اور تم اس کے بارے میں ایک دوسرے سے دفاعی طور پر اپنی باتیں اپنا جرم چھپا رہے تھے, واللہ مخرج ما کنتم تکتمون, جبکہ اللہ تعالیٰ جو تم چھپا رہے تھے اس کو ظاہر کرنا چاہتے تھے. کس کا جرم ظاہر کرنا چاہتے تھے؟ انبیاء کی اولاد کا, بنی اسرائیل کا, جو یہ سمجھ رہے ہیں کہ ہمیں اللہ تعالیٰ کچھ نہیں کہیں گے کیونکہ ہم اللہ کے نبیوں کی اولاد ہیں. تو فرمایا کہ اللہ تعالیٰ ظاہر کرنا چاہتا تھا جو تم چھپا رہے تھے اور تم اپنے جرم کو چھپانے کی کوشش کر رہے تھے. فَقُلْ نَضْرِبُوهُ بِبَعْضِهَا, تو اس موقع پر پھر ہم نے کیا کیا, ہم نے کہا تھا کہ اس گائے کا ایک ٹکڑا لے کر اس آدمی کو مارو جو قتل ہو گیا, مقتول کو اس گائے کا گوشت لے کر مارا جائے. تو اب کیا ہوا کہ جیسے ہی وہ گوشت کا ٹکڑا مارا گیا, چونکہ اللہ کے رسول موجود ہیں, معجزات کا پورا سامان موجود ہے اور پیچھے ہم اتنے معجزات دیکھ آئے ہیں موسیٰ کے, تو جیسے ہی مارا گیا تو وہ مردہ اٹھ کر بیٹھ گیا. اس نے بتا دیا کہ مجھے کس نے قتل کیا. تو یہ اللہ تعالیٰ کے لیے کوئی مشکل نہیں تھا کہ مردے کو زندہ کر دیں. تو اللہ تعالیٰ نے حضرت موسیٰ کے زمانے میں جس طرح عصا سے دریا پھاڑ دیا, جس طرح عصا سے جوؤں کا عذاب آ گیا, جس طرح خون کا عذاب آ گیا, اسی طرح اس گائے کے گوشت کے ذریعے سے اللہ تعالیٰ نے مردے کو زندہ کر دیا. اللہ تعالیٰ کا یہ سارے معجزات میں طریقہ یہ ہے کہ نبی کی نسبت سے آتے ہیں, نبی کی نسبت سے. ویسے کوئی معجزہ ہو جائے تو کون پہچانے گا اس کو, ساری کائنات ہی معجزہ ہے, انسانی بچے کی ولادت معجزہ ہے, کسی جانور کا انڈے میں چوزے کا بن جانا معجزہ ہے دیکھا جائے تو. لیکن کچھ معجزات ایسے ہوتے ہیں جو اللہ تعالیٰ اپنے رسولوں کے زمانے میں ظاہر کرتے ہیں, تو وہ رسولوں کے ذریعے سے ظاہر کرتے ہیں. ایسا نہیں ہوتا کہ رسول کے زمانے میں خود بخود کچھ ہو جائے, ایسا نہیں ہوتا. یا رسول کا عصا استعمال ہو رہا ہوتا ہے, یا اس کے الفاظ استعمال ہو رہے ہوتے ہیں, یا جیسے یہاں گائے کا گوشت استعمال ہو گیا ہے. اس طرح سے اللہ تعالیٰ اپنے انبیاء کے ذریعے سے معجزہ ظاہر کرتے ہیں تاکہ اس رسول کا صحیح ہونا سچا ہونا بھی ثابت ہوتا چلا جائے. تب حضرت موسیٰ کے زمانے میں گائے کا گوشت مردے کو مارنے سے وہ مردہ زندہ ہو کر بیٹھ گیا. اب اللہ تعالیٰ نے بتایا, ظاہر ہے اس سے بہتر موقع کیا ہو سکتا ہے کہ کذالک یحیی اللہ الموت, اللہ تعالیٰ مردوں کو ایسے ہی زندہ کرے گا قیامت والے دن, کوئی مشکل نہیں ہوگی. سور پھونکا جائے گا تو سور پھونکے جانے سے سارے اٹھ کر بیٹھ جائیں گے. وَيُرِيكُمْ آيَاتِهِ لَعَلَّكُمْ تَتَّقِلُونَ, تو اللہ تعالیٰ تمہیں اپنی نشانیاں اس طرح سے دکھاتا ہے تاکہ تم سمجھو. تاکلون کے بارے میں پہلے بھی بات کر چکا ہوں, کیونکہ ہمارے زمانے میں یہ سمجھا جاتا ہے کہ عقل کو استعمال دین میں نہیں کرنا چاہیے, عقل کا کوئی کردار نہیں ہے دین کے سمجھنے میں. تو اللہ تعالیٰ تو بار بار کہتے ہیں کہ عقل کا استعمال کرو, البتہ عقل کے معنی ڈفرینٹ ہیں, اس کو سمجھ لینا چاہیے. ایک عقل ہوتی ہے جو جس کو ریشنلزم کہتے ہیں. ریشنلزم اور عقل یہ دو ڈفرینٹ چیزیں ہیں. فلسفہ کیا کرتا ہے کہ کچھ تصورات خود تخلیق کرتا ہے, اس کو عقل کہنا شروع کر دیتا ہے, جبکہ عقل وہ بنیادی ہمارا فطرت کا علم ہے جو ہمیں دیا گیا ہے, جس کی روشنی میں ہم چیزوں کو سمجھتے ہیں. مثال کے طور پر ہمارے گھروں میں ایک حیرت انگیز واقعہ ہوتا ہے کہ ایک بچہ پیدا ہوتا ہے اور پیدا ہونے کے بعد سال دو سال کے اندر ہماری زبان سیکھ لیتا ہے. کوئی گرامر نہیں پڑھتا, کوئی ڈکشنری نہیں دیکھتا, کسی لفظ کا مطلب نہیں پوچھتا ہم سے, سیکھ لیتا ہے نا. معجزہ ہو رہا ہوتا ہے, یعنی وہ ہمارے ہاں پیدا ہو جائے تو پنجابی سیکھ لے گا, उर्दू सीख लेगा, इंग्लिस्तान में पैदा हो जाए तो अंग्रेज़ी सीख लेगा, स्पेन पे पैदा हो जाए तो स्पेनिश सीख लेगा। किस तरह से, कभी ग्रामर पूछता है, कभी डिक्शनरी खोल के देखता है कि अम्मा जान ने पानी का लफ्ज़ बोला है तो क्या मानी है। तो हम कितना बड़ा काम करते हैं उस छोटी सी उम्र में कि लफ्ज़ों आवाज़ों को लफ्ज़ समझते हैं और उनको चीज़ों के साथ जोड़ते हैं कि अम्मा ने पानी बोला है बार बार इसके लिए, तो ये पानी है। बच्चा किस उम्र का है, 6 महीने का, साल का, वो इतना बड़ा काम कर रहा होता है कि माँ की आवाज़ या बाप की आवाज़ सुन सुनकर आवाज़ों के साथ मानी जोड़ रहा होता है, ये गिलास है, ये पानी है। और ये 1.5-2 साल की उम्र में वो कर जाता है, ठीक है। अब ये अकल है, वो अकल को इस्तेमाल कर रहा है। किसको इस्तेमाल कर रहा है, अकल को, जो अल्लाह ने उसको पैदाइशी तौर पर दी है। इस अकल को इस्तेमाल करते हुए वो ज़ुबान जैसी मुश्किल तरीन चीज़ सीख लेता है। और अब ये तहकीकात बताती हैं कि एक बच्चा एक ही वक्त में 9 जुबानें सीख सकता है, इतनी ज़्यादा अकल होती है उसके पास। बड़े होकर कम हो जाती है अकल, लेकिन बचपन में अकल ज़्यादा होती है। तो एक टाइम में 9 जुबानें, यानी अगर उसको माहौल दे दिया जाए कि 2 घंटे उर्दू सीखनी है, 2 घंटे अरबी सीखनी है, 2 घंटे फारसी सीखनी है, और हमारे घरों में जिनके यहाँ उर्दू अंग्रेज़ी और पंजाबी बोली जाती है, वो देख ले बच्चे तीनों सीख रहे होते हैं। जो उर्दू बोलने वालों के साथ उर्दू बोलेंगे, पंजाबी बोलने वालों के साथ पंजाबी बोलेंगे, अंग्रेज़ी बोलने वालों के साथ अंग्रेज़ी बोलेंगे। जिन घरों में 3 हैं, जिनमें 2 हैं, 2 बोली जा रही हैं। यानी पाकिस्तान में ये आम है कि एक लोकल ज़बान होती है हमारी, पंजाबी, सिंधी, गुजराती, और एक हमारी उर्दू होती है। 2 जुबानें तो हर बच्चा पाकिस्तान में सीख रहा है और कोई मुश्किल पेश नहीं आती। तो ये अकल का इस्तेमाल है कि जो अल्लाह ने हमें सलाहियत दी है फितरी तौर पर, उसको हम इस्तेमाल करते हैं। सारी दुनिया ऐसे ही समझते हैं, चीज़ें गिरकर टूट जाती हैं, ये होता है, वो होता है, वो सारा कुछ हम सीखते हैं। तो ये अकल है जो यहाँ पर अल्लाह ताला कह रहे हैं। फ़लसफ़े का रैशनल, फ़लसफ़े की रैशनलिज्म, वो मुराद नहीं है यहाँ पर। तो जो इंसान जिस अकल को देकर पैदा किए गए हैं, तो फरमाया कि मैंने तुम्हें अपनी निशानियाँ बताता हूँ ताकि तुम समझो। अब ये जो अल्लाह ने बताया है कि ये शरीयत की खिलाफ वर्जी करते हुए, तो उसका नतीजा बयान कर दिया, जो इस इंशाल्लाह अगली दफ़ा समझेंगे। सुम्मा कसत कुलूबुकुम मिन बादि ज़ालिक, फिर उनके दिल जो थे वो तुम्हारे सख्त हो गए। तो शरीयत के साथ अगर ये काम करेंगे जो अहले किताब ने किया है, तो दिल सख्त हो जाते हैं। और माजरत के साथ, सिर्फ अहले किताब का मामला नहीं है, हमारे साथ भी यही मामला